यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। 15 सदस्यीय केन्द्रीय पदाधिकारी र 225 सदस्यीय केन्द्रीय समिति रहने निर्णय गर्दै नेकपा एमालेको विधान महाधिवेशन सम्पन्न, पार्टीको आसन्न महाधिवेशन बुटवलमा हुने। सरकारले दशैं लगत्तै बालबालिकालाई कोरोना विरूद्धको खोप उपलब्ध गराउने, भाषा संस्कृतिको प्रवर्धनले समाजलाई गतिशीलता प्रदान गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई, नेपाल र भारतका सेना सम्मिलित संयुक्त सैन्य अभ्यास भारतको पिथौरागढ़मा सम्पन्न र भारतको उत्तर प्रदेशमा प्रदर्शनका क्रममा 5 जना किसानको मृत्यु।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
समाचार अब विस्तारमा। नेकपा एमालेले 15 सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था गरेको छ। ललितपुरको गोदावरीमा हिजो सम्पन्न पहिलो विधान महाधिवेशनले 15 सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था गरेको हो। विधान संशोधनमाथि उठेका प्रश्नहरूको जवाब दिनुहुँदै उपमहासचिव विष्णु पौडेलले अध्यक्ष 1, वरिष्ठ उपाध्यक्ष सहित उपाध्यक्षको संख्या 5, महासचिव 1, उपमहासचिव 1 र सचिव 7 गरी 15 सदस्यीय पदाधिकारी हुने जानकारी दिनुभयो। एमालेका सबै कमिटीको न्यूनतम संख्या 50 रहने गरी कमिटीको संख्या किटान पनि गरिएको छ। प्रदेश कमिटिमा 50 सदस्यीय न्यूनतम रहने र प्रतिनिधि सभा निर्वाचन क्षेत्रका आधारमा एक क्षेत्र बराबर 5 जनाका दरले थपिन सक्ने व्यवस्था गरिएको छ। जिल्ला कमिटिमा पनि न्यूनतम संख्या 50 राखेर प्रदेशसभा निर्वाचन क्षेत्रबाट 15 जनाको दरले थपिने, पालिका कमिटीहरूको हकमा 50 न्यूनतम संख्या रहने र प्रत्येक वडाबाट 5 जनाका दरले थपिने गरी कमिटी गठन हुने व्यवस्था गरिएको छ। एमालेको केन्द्रीय कमिटी 225 सदस्यीय रहनेछ। त्यसैगरी सबै कमिटीमा 33% महिला अनिवार्य गर्ने व्यवस्था विधानमा गरिएको छ। पार्टीको स्थायी कमिटी अब 45 सदस्यीय हुनेछ। विधान महाधिवेशनले डाक्टर विजय सुब्बा अध्यक्ष रहेको 15 सदस्यीय पार्टीको केन्द्रीय निर्वाचन आयोग समेत गठन गरेको छ। विधान महाधिवेशनले सूर्य चिन्हभित्र हँसिया हथौड़ा रहेको पार्टीको नयाँ लोगो समेत पारित गरेको छ। ललितपुरको गोदावरीमा आयोजित पार्टीको विधान महाधिवेशनको अन्तिम दिन राजनैतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाब दिनुहुँदै हिजो अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि चौतर्फी हमला भएको आरोप लगाउनुभयो। उहाँले पार्टीको विचार र संगठन माथि हमला भइरहेको भन्नुहुँदै आफूहरूको विजय यात्रालाई सानातिना धक्काले नरोक्ने टिप्पणी गर्नुभयो। अध्यक्ष ओलीले एमालेको तत्कालीन कार्यभार सुशासन, विकास, सुविधायुक्त समाज र समृद्धि रहेको बताउनुभयो। संसदको सबैभन्दा ठूलो र जिम्मेवार दलका नाताले अरूलाई अब्जस लगाएर एमाले उम्कन नपाउने पनि उहाँले बताउनुभयो। अध्यक्ष ओलीले 3 वटै प्रतिवेदनलाई अझ खदिलो बनाउन महत्वपूर्ण सुझावहरू आएको र ती सुझाव सहितको दस्तावेज प्रकाशित गरिने जानकारी दिनुभयो।
अगाडि सारेका विचारबाट देशलाई अगाडि बढाउन सकिन्छ भन्ने दृढ विश्वास व्यक्त गर्नुभएको छ, त्यसका लागि म धन्यवाद भन्न चाहन्छु। सँगसँगै प्रतिवेदनहरूलाई अझ समृद्ध बनाउन, अझ आकर्षक र खदिला बनाउन कमरेडहरूले महत्वपूर्ण सुझावहरू दिनुभयो। म ती सुझावहरूलाई स्वागत गर्न चाहन्छु र ती सुझावहरू पनि सामेल गरेर दस्तावेजहरूलाई प्रकाशित गरिने कुरा म कमरेडहरू समक्ष निवेदन गर्न चाहन्छु।
त्यसअघि पार्टीको संगठनात्मक प्रतिवेदनमाथि प्राप्त सुझावहरूबारे टिप्पणी गर्नुहुँदै एमाले महासचिव ईश्वर पोखरेलले प्रतिनिधि तहबाट आएका सुझाव समेट्न र व्यवस्थित गर्न टोली बनाइएको र त्यो टोलीले नै सबै खालका सुझाव व्यवस्थित गर्ने र ग्रहण गर्ने विश्वास व्यक्त गर्नुभयो। एमालेको विधान महाधिवेशनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु प्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरेको छ। विधान महाधिवेशनमा देशभरबाट 6,347 जना प्रतिनिधि सहभागी थिए। विधान महाधिवेशनले आसन्न पार्टी महाधिवेशन बुटवलमा गर्ने निर्णय पनि गरेको एमाले जनाएको छ। सरकारले दशैं लगत्तै बालबालिकाहरूलाई कोरोना विरूद्धको खोप लगाउन शुरू गर्ने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैं लगत्तै 18 वर्ष मुनिका बालबालिकाहरूलाई कोरोना विरूद्धको खोप उपलब्ध गराउने जानकारी दिनुभयो। कान्ति बाल अस्पतालमा हिजो आयोजित स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले 18 वर्ष मुनिका बालबालिकाका लागि 1 करोड़ मात्रा कोरोना विरूद्धको खोप सुनिश्चित भइसकेको जानकारी दिनुभयो। दशैंपछि शुरू गरिने बालबालिका लक्षित खोप कार्यक्रम फागुनसम्म सञ्चालन हुने उहाँले बताउनुभयो। राज्यमन्त्री श्रेष्ठले तीनै तहको अस्पतालको व्यवस्थापकीय पक्षलाई सुधार्न नीति बनाउने गरी सरकारले तयारी अघि बढ़ाएको पनि उल्लेख गर्नुभयो। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष तीनवटा संवैधानिक आयोगका अध्यक्षहरूले हिजो आर्थिक वर्ष 2077-78 वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारी समक्ष राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमिल्सिना, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली र थारू आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीले आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा संस्कृतिको प्रवर्धनले समाजलाई गतिशीलता प्रदान गर्ने बताउनु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको आर्थिक वर्ष 2076-77 वार्षिक प्रतिवेदन बुझ्नुहुँदै हिजो प्रधानमन्त्री देउवाले समाजको विकासका लागि भाषा साहित्य र संस्कृतिको प्रवर्धन आवश्यक रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री देउवाले भाषा र संस्कृतिको प्रवर्धन एवं इतिहासको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले वार्षिक प्रतिवेदन प्रतिष्ठानका संरक्षक समेत रहनुभएका प्रधानमन्त्री देउवालाई बुझाउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ। दिउँसो 1 बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक सचिवालयले सूचना टाँस गरी स्थगित गरेको जनाएको छ। राष्ट्रिय सभाको अर्को बैठक आज बिहान 11 बजेका लागि बोलाइएको राष्ट्रिय सभाको सचिवालयले जनाएको छ। नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाको सभापतिमा नीलकाजी साक्य विजयी हुनुभएको छ। कांग्रेस काठमाडौँ महानगरपालिकाको हिजो सम्पन्न निर्वाचनको मतगणना अनुसार साक्यले 786 मत ल्याई विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्दी प्रगतिमान रंजितले 329 मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत नरेन्द्र कुमार केसीले जानकारी दिनुभयो। त्यस्तै दुई उपसभापतिमा सुशीला ढकाल र शान्त कुमार महर्जन, दुई सचिवमा सुसन वैद्य र पुरूषोत्तम खकुरेल, दुई सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत केसीले बताउनुभयो। काठमाडौँ महानगरपालिकाको हिजो भएको निर्वाचनमा 1,339 मत खसेको थियो। यसअघि काठमाडौँको 7 निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ। काठमाडौँको चन्द्रागिरी नगरपालिका र किर्तिपुर नगरपालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको कांग्रेसले जनाएको छ। दक्षिणकाली नगरपालिकामा वडा नम्बर 2 अधिवेशन नसकिएका कारण पालिका अधिवेशन हुन नसकिएको काठमाडौँका प्रमुख निर्वाचन अधिकृत नरहरि आचार्यले बताउनुभयो। दक्षिणकाली नगरपालिकाको पनि दशैं अघि निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समिति अगाडि बढ़िरहेको उहाँले बताउनुभयो। क्रियाशील सदस्यता विवादका बीच पार्टी सभापति शेरबहादुर देउवा पक्षले वडा अधिवेशन गरेको विरोधमा 11 दिनदेखि अनशनरत नेपाली कांग्रेस डणेलधुराका नेता कार्यकर्ताहरूले हिजो अनशन तोड्नु भएको छ। नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी, डा शेखर कोइराला र गुरूराज घिमिरे लगायतले डणेलधुरा पुग्नु भई जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षका नेता कार्यकर्ताहरूको 11 दिनदेखिको अनशन तोडाउनु भएको हो। नेताहरूले अनशनमा एकीबद्धता जनाउनुहुँदै मागहरू सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएपछि अनशन तोडिएको नेपाली कांग्रेस डणेलधुराले जनाएको छ। अनशन तोडिएपछि डणेलधुराको खुल्ला बसपार्कमा आयोजित कार्यकर्ता भेलामा नेता अर्जुन नरसिंह केसीले डणेलधुरामा सदस्यता विवादकै बीच भएको अधिवेशन अवैध भएकाले पुनः अधिवेशन हुनुपर्ने माग गर्नुभयो। नेता डा शेखर कोइरालाले लोकतान्त्रिक विधि पद्धतिबाट आन्तरिक चुनाव हुनुपर्नेमा केन्द्रीय सभापतिको गृह जिल्लामै जबरजस्ती रूपमा अधिवेशन गराइएकाले यथाशीघ्र छानबिन गरी पुनः अधिवेशन हुनुपर्नेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरूलाई लोकतन्त्र सिकाउने कांग्रेस आफै अझ बढ़ी लोकतन्त्रवादी हुनुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कांग्रेस ब्यास नगर समिति तनहुले हिजो आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्व गर्ने मानिसले लोकतान्त्रिक व्यवहार प्रदर्शन गर्नुपर्ने उल्लेख गर्नुभयो। भारतको पिथौरागढ़मा नेपाल र भारतका सैनिक अधिकारी र जवान सम्मिलित संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ। एक सूर्य किरण 15 समूहको नेपाल भारत गुणस्तरीय संयुक्त सैन्य अभ्यास सम्पन्न भएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा 300 र भारतीय सेनाका 400 जना सैनिकको सहभागिता रहेको अभ्यास असोज 4 गतेदेखि 16 गतेसम्म चलेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सैनिक युद्धकला, प्राकृतिक प्रकोप एवं COVID-19 महामारी जस्ता विपदका बेला सुरक्षा फौजको भूमिकाको व्यवहारिक अभ्यासका साथै सहभागी फौजले आआफ्नो पेशागत अनुभव समेत त्यसक्रममा साटासाट गरेको नेपाली सेनाले उल्लेख गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
दशैं तिहारमा वेस्टर्न युनियन मार्फत विदेशबाट आएको रकम प्राप्त गर्दा हरेक हप्ता लक्की ड्र मार्फत 5 जना विजेताले जित्न सक्नुहुनेछ ₹20,000। साथै बम्परमा 1 जना विजेताले जित्नुहुनेछ ₹5,00,000। विस्तृत जानकारीका लागि वेस्टर्न युनियनका एजेन्टसँग सम्पर्क गर्नुहोला। शर्तहरू लागू हुनेछन्।
अब बाँकी समाचार। नेपालमा हिजो थप 1405 जना कोरोना संक्रमित संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या 7,69,224 पुगेको छ। मुक्त हुने दर 96.5% पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो साँझ जानकारी दिएको छ। त्यस्तै हिजो थप 679 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार 7,070 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 574 जना र 3,850 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा 105 जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै कोरोनाका सक्रिय संक्रमितहरूको संख्या 16,804 रहेको, त्यसमध्ये 16,371 जना संक्रमित होम आइसोलेशन तथा 1,271 जना संक्रमित विभिन्न अस्पताल एवं संस्थागत आइसोलेशन सेन्टरहरूमा रहेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण हिजो थप 7 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 11,164 पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ। कोरोना संक्रमणको दर कम भएसँगै प्रदेश नम्बर 2 विभिन्न जिल्लामा मास्क लगाउन छाडेको पाइएको छ। स्थानीय सरकारले त्यहाँ मास्क खोइ अभियान सञ्चालन गर्न थालेको छ। कोरोना लगायतका अन्य संक्रामक रोगहरूबाट समेत मास्कले जोगाउने भएकाले सबैलाई मास्क लगाउन विज्ञहरूले आग्रह गर्नुभएको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
प्रदेश 2 सर्वसाधारणले मास्क लगाउन छाडेपछि तपाईँको मास्क खोइ अभियान शुरू भएको छ। कोरोना महामारी कम भएको र यसको औषधि पनि नभएकाले यससँग जोगिने उत्तम विकल्प नै मास्क लगाउनु रहेको छ। मास्क लगाउन उत्प्रेरित गर्ने उद्देश्यले प्रदेश नम्बर 2 ठाउँमा विशेष अभियान नै शुरू भएको छ। अभियानमा सक्रिय रहेका संस्था लाइफ नेपालका अध्यक्ष सुरेश ठाकुर,
मास्क लगाउने जुन क्रम छ त्यो धेरै घट्दै गएको हुनाले गर्न सक्छ कि भन्ने हिसाबले चाहिँ हामीले पूर्ण मास्क
जनकपुर धाम, वीरगंज तथा राजविराजमा गरेर मास्क लगाउने अभियानको थालनी गरेको बताउँदै प्रदेश नम्बर 2 स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झा,
कोरोना संक्रमण अहिले कम छ, कोरोना चिडियो भन्ने कुरो कदापि हुँदै होइन। यो हामीले संयमित भएर मास्कको प्रयोग गरेनौ भने, सरसफाई गरेनौ र भीड़भाड़ कम गरेनौ भने यसबाट रोगको जोखिम बढ्ने खतरा बढ्छ।
मास्कले कोरोना मात्र होइन अन्य संक्रामक रोगबाट बचाउने हुनाले मास्क लगाउनुको विकल्प नभएको बताउँदै पुनः निर्देशक झा,
कोरोना लगायत अन्य भाइरल डिजिजहरू पनि आउन सक्छ, त्यसकारणले गर्दाखेरि कोरोना लगायत अन्य श्वास प्रश्वासका रोगहरू दीर्घ रोगहरूबाट बच्नको लागि मास्क लगाउन जरुरी छ।
मास्क लगाउने क्रममा कमी आएपछि मास्क बिना सेवा नदिने पक्षमा धनुषा प्रशासन रहेको बताउँदै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला,
तपाईँको मास्क खोइ भन्ने अभियानलाई अगाडि बढाइरहेका छौँ र यसलाई हामी निरन्तरता दिन्छौँ। मास्क नलगाउनेलाई सेन्सिटाइजेसन को कार्यक्रम गर्छौ भने त्यसपछि हामी कारवाहीको चरणमा प्रवेश गर्छौ र मास्क नलगाउनेलाई हामी कानून मान्यौ कारवाही गर्ने।
चाड पर्वको समयमा भीड़भाड़ बढ्ने क्रम बढेकाले मास्क लगाउनु नै कोरोना सहितको रोगबाट बाँच्ने उत्तम विकल्प रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
उद्योगी तथा व्यवसायीहरूलाई नेपाल विद्युत प्राधिकरणले मागे जति विद्युत उपलब्ध गराउने भएको छ। प्राधिकरणले अब 132 केबी क्षमताका प्रसारण लाइन मार्फत उद्योगी र व्यवसायीले मागे अनुसार बिजुली उपलब्ध गराउन के कति मात्रामा बिजुली चाहिएको हो भनी उल्लेख गरी आवेदन दिन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ। सकेसम्म प्राधिकरणको प्रसारण तथा वितरण लाइन एवं सब स्टेशन भएको स्थानबाट नजिकै उद्योगी स्थापना गरी आवश्यक विद्युत माग गर्न आग्रह गरिएको छ। प्रसारण लाइन एवं सब स्टेशनबाट टाढा भएमा कहिलेसम्ममा के कति मात्रामा बिजुली चाहिने हो यथार्थ विवरणको लागि तत्काल माग गर्न प्राधिकरणले सम्बद्धहरूमा आग्रह गरेको छ। हाल रातको समयमा झण्डै 400 मेगावाट बिजुली जगेडामा रहेकाले उद्योगी तथा व्यवसायीलाई माग अनुरूप बिजुली उपलब्ध गराउन प्राधिकरण सक्षम रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको निर्बाध उपयोग गर्ने गराउने व्यवस्था मिलाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ। प्राधिकरणले देशका विभिन्न स्थानमा जथाभावी ढंगले अप्टिकल फाइबर काटिदिँदा धेरै स्थानमा इन्टरनेट सेवा अवरूद्ध हुन पुगेको जनाउँदै इन्टरनेट सेवाको निर्बाध पहुँच गर्ने र गराउने व्यवस्था मिलाउन अनुरोध गरेको हो। प्राधिकरणले एक विज्ञप्ति जारी गरी इन्टरनेट सेवा प्रदायक संघ नेपाल र नेपाल विद्युत प्राधिकरणबीच पोल भाड़ा दर विवाद समाधान गर्न संचार तथा सूचना प्रविधि मन्त्रालय, प्राधिकरण, नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघबीच छलफल गरी विवाद समाधान गर्न प्रयास भइरहेको अवस्थामा अप्टिकल फाइबर नकाट्न सम्बद्ध पक्षमा अनुरोध गरेको हो। सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास प्रवर्धन गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न शुरू गरिएको विश्व बसोबास दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सन् 1986 अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम यूएन हेबिट्याटको आह्वानमा यो दिवस मनाउन शुरू गरिएको हो। नेपालमा सन् 2001 सरकारी एवं गैर सरकारी क्षेत्रबाट यो दिवस मनाउन शुरू गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। तीव्र शहरी क्रियाकलापको लक्ष्य कार्बन रहित विश्व नाराका सहित यस वर्ष विश्व बसोबास दिवस मनाउन लागि विश्व बसोबास दिवस मूल तयारी समितिका संयोजक विष्णु प्रसाद शर्माले बताउनुभयो। विश्व बैंकको पछिल्लो तथ्याङ्क अनुसार सन् 1990 हालसम्म शहरी जनसंख्या 4 गुणाले बढ़ेर 4.2 अर्ब भन्दा माथि पुगेको छ। शहरीकरणका कारण वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढ़ी भई विश्व तापमान 1/3 भन्दा धेरैको अवस्थामा पुगेको पनि विभागले जानकारी गराएको छ। यातायात व्यवस्था कार्यालय एकान्त कुनाबाट दुईजना बिचौलियालाई प्रहरीले हिजो पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका 14 नक्कीपोट बस्ने 30 वर्षीय सुमन तामाङ र ललितपुर 13 बस्ने 23 वर्षका सूरज गुप्ता रहेको प्रहरीले जनाएको छ। उनीहरूले लिखित परीक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण र सिफारिश समेत मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुली गर्ने गरेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। पक्राउ परेकाहरूलाई कार्यालयमा आउने सेवाग्राहीसँग पैसाको बार्गेनिङ गरी लिँदै रहेको अवस्थामा पक्राउ गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर प्रदेश राज्यस्थित लखीमपुरमा जारी किसान आन्दोलनका क्रममा 5 जना किसानको हिजो मृत्यु भएको छ। प्रदेशका गृह राज्यमन्त्री अजय कुमार मिश्रको विरोधमा उत्रिएका किसानहरूलाई 2 वटा गाड़ीले कुल्चिएर हत्या गरेको भारतीय संचार माध्यमहरूले उल्लेख गरेका छन्। मन्त्रीलाई कालो झण्डा देखाउन जाँदा मन्त्रीका छोराले किसानहरूमाथि गाड़ी चलाएको भारतीय किसान युनियनले आरोप लगाएको छ। इटलीको मिलानमा एउटा निजी विमान दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। रोमानियाका अर्पति आफैले उडाएको उक्त विमान खाली रहेको कार्यालय भवनमा ठोकिएको अधिकारीहरूले जानकारी दिएका छन्। दुर्घटनामा अर्पति डन पेट्रिक्स्क्यू सहित उहाँकी श्रीमती र छोराको मृत्यु भएको इटलीका संचार माध्यमहरूले उल्लेख गरेका छन्। प्रत्यक्षदर्शीहरूले एउटा इन्जन रहेको विमान तल झर्दा आगोमा परिणत भएको बताएका छन्। विमान के कारणले दुर्घटना भयो भन्नेबारे छानबिन शुरू गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। अमेरिकाका सबै 50 राज्यमा गर्भपतन अधिकारको माग गर्दै 10,000 मानिसले र्याली निकालेका छन्। टेक्सस राज्यले गर्भपतन सेवाको पहुँचमा बन्देज लगाउने गरी कानून ल्याएपछि त्यसको विरूद्धमा मुलुकभर ऐक्यबद्धता जनाई र्यालीहरू निकालिएका छन्। र्यालीमा सहभागीहरूले टेक्ससमा ल्याइएको यस्तो कानूनले संवैधानिक अधिकार कुण्ठित हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। कुनै कुनै ठाउँमा गर्भपतन अधिकार दिनुहुन्न भन्ने समूहहरूले पनि र्याली भाड्न खोजेको अमेरिकी संचार माध्यमहरूले जनाएका छन्। बेलायतमा पेट्रोलियम पदार्थको अभाव चुलिएर खाद्यान्न तथा ऊर्जाको मूल्य आकाशिएका बेला सत्तारूढ़ दल कन्जर्भेटिभ पार्टीको 4 दिने भेला शुरू भएको छ। भेलालाई सम्बोधन गर्नुहुँदै कन्जर्भेटिभ नेता एवं प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो दलले COVID-19 पारेको प्रभावलाई हटाएर परिस्थितिमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अफगानिस्तानको राजधानी काबुलस्थित एउटा मस्जिद बाहिर बम विस्फोट हुँदा धेरै सर्वसाधारण मारिएको हुन सक्ने आशंका गरिएको छ। तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदकी आमाको स्मृतिमा कार्यक्रम भइरहेका बेला विस्फोट भएको थियो। विस्फोटमा धेरै नागरिकहरूले ज्यान गुमाएको तालिबानले दावी गरेको छ। यद्यपि हताहत हुनेको संख्या अझै यकिन हुन नसकेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्।
अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम ब्याज दर घटाउन लघु वित्त संस्थाहरूलाई आग्रह गर्नुभएको छ। आइतबार माइक्रो फाइनान्स एसोसिएशन अफ नेपालको माग पत्र बुझ्दै अर्थमन्त्री शर्माले लघु वित्त संस्थाहरूले ब्याज दर नघटाएसम्म गरीब जनताको जीवन स्तरमा परिवर्तन नहुने विचार व्यक्त गर्नुभयो। लघु वित्त संस्थाहरूले तय गरेको ब्याज दर घटाउनको लागि सरकारको तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफू तयार रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री शर्माले यसका लागि कार्ययोजना प्रस्ताव बनाएर ल्याउन आग्रह गर्नु एसोसिएशनका अध्यक्ष जगत बहादुर पोखरेल नेतृत्वको प्रतिनिधि मण्डलले अर्थमन्त्रीसँगको भेटमा वाणिज्य ब्याङ्कहरूबाट ऋण लिएर लघुवित्त सञ्चालन हुने गरेकोले त्यसमा लाग्ने ब्याज दर नघटेसम्म लघुवित्तहरूको ब्याज घटाउन सम्भव नहुने जानकारी गराउनु भएको थियो। लघुवित्त संस्थाहरूले 10-15% ब्याज दरमा ऋण लगानी गर्दै आएका छन्। नेपाल विद्युत प्राधिकरणले आफ्नो विद्युतीय उत्पादन प्रयोग गरी इन्टरनेट टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकका लागि सरकारी समितिको सिफारिशका आधारमा लागू गरिएको भाडा दरको विषयलाई भइरहेको टिक्का टिप्पणी प्रति प्राधिकरणको गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। केही सेवा प्रदायकहरूले नियम अनुसार सम्झौता नगरी विद्युतीय संरचना प्रयोग गरिरहेको माग भए बमोजिम जीपीएस कोअर्डिनेट नक्सा तथा दूरी खुल्ने कागजात पेश गरी नवीकरण नगरेको परिमार्जित भाडा दर भुक्तानी गर्न आनकानी गरेको पाइएपछि पटक पटक सार्वजनिक सूचना मार्फत तत्काल सम्झौता गर्न आउन अनुरोध गरिएको जनाएको छ। प्राधिकरणको संरचना प्रयोग गरी उपभोक्ताबाट आफ्नो सेवाको शुल्क लिने तर निर्धारण गरिएको भाडा दर तिर्न केही केही सेवा प्रदायकहरूले अस्वीकार गरेपछि शनिबार त्यस्ता सेवा प्रदायकले प्रयोग गरिएको तारको कनेक्सन केही ठाउँमा सांकेतिक रूपमा विच्छेद गरिएको प्राधिकरणले उल्लेख गरेको छ। उपभोक्तालाई सेवा प्रयोग गर्नबाट वञ्चित गराउन नभई आफ्नो संरचना प्रयोग गरे बापत सेवा प्रदायकबाट भाडा दर असुल उपर गर्न गरिएको प्राधिकरणले विज्ञप्ति मार्फत स्पष्ट पारेको छ। त्यसबाट उपभोक्ता वर्गमा पर्न गएको असुविधा प्रति प्राधिकरणले क्षमा याचना गर्दै त्यसरी काटिएका तारहरू हाल जडान भइसकेको पनि विज्ञप्ति मार्फत स्पष्ट पारेको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक 2% भन्दा धेरैले घटेको छ। यस दिन नेप्से सूचक 55.93 अंकले घटेर 2577.49 बिन्दुमा झरेको छ भने सेन्सिटिभ सूचक पनि 11 अंकले घटेको छ। यस दिन 232 कम्पनीहरूका 89,48,937 किता शेयरहरू 4,11,38,14,246 रुपियाँमा किनबेच भएका छन्।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
एभरेस्ट प्रिमियर लीग ईपीएलमा चितवन टाइगर्सले लगातार चौथो जित निकालेको छ। आइतबार भएको खेलमा साबिक विजेता ललितपुर प्याटर्सनलाई 5 विकेटले पराजित गरेको हो। चितवनले 4 खेलमा 8 अंक जोड्दै क्वालिफायरमा प्रवेश गरेको छ। यो नतिजासँगै पोखरा राइनोस र भैरवा गाडिसले प्ले अफमा स्थान बनाएका छन्। ललितपुरले दिएको 109 रनको लक्ष्य चितवन 17 ओभर 2 बलमा 5 विकेटको क्षतिमा पूरा गरेको हो। चितवनको जितमा मोहम्मद साजादले 35, भीम कार्कीले 27 तथा दिलीप नाथले अभिजित 16 रन बनाए। ललितपुरका अफजान तुलाल, उमाइजाई र रिजन ढकालले 2-2 विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले 20 ओभरमा 9 विकेट गुमाएर 108 रन बनाएको थियो। ललितपुरका जयकिशन कोचावलले सर्वाधिक 42 रन बनाए। सन्दुन ब्रिडोडीले 14 रन बनाए भने सूर्य तामाङ 11 रन र ललित राजवंशी 9 रनमा अभिजित रहे। ललितपुरलाई सस्तैमा समेट्न चितवनका कमल सिंहरीले 3 तथा करिम जनत र सागर ढकालले 2-2 विकेट लिए। नेपाली राष्ट्रिय फुटबल टीमका कप्तान तथा गोलकिपर किरण चिन्जुङले श्रीलंका विरूद्ध 3 अंकको लागि खेल्ने बताएका छन्। मालदिवसमा जारी 13 सत्रको साफ च्याम्पियनशिप अन्तर्गत श्रीलंका विरूद्धको खेल अघि कप्तान किरणले 3 अंकको लागि खेल्ने बताएका हुन्। नेपालले दोस्रो खेलको रूपमा सोमबार श्रीलंका विरूद्ध प्रतिस्पर्धा गर्नेछ। नेपाल र श्रीलंका बीचको खेल राति 9:45 बजे शुरू हुनेछ। नेपालले पहिलो खेलमा साबिक विजेता तथा आयोजक मालदिवसलाई 1-0 गोल अन्तरले पराजित गरेको थियो। नेपाललाई जित दिलाउन मनिष डाङ्गीले निर्णायक गोल गरेका थिए। नेपाल 3 अंक जोडेर दोस्रो स्थानमा रहेको छ। श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो। मेरकप भेटरान्स फुटबल प्रतियोगिता कार्तिकमा आयोजना हुने भएको छ। फुटबल मिशन टुगेदरको आयोजनामा हुने प्रतियोगिता कार्तिक 6 गतेदेखि 16 गतेसम्म हुनेछ। खेल एन्फा कम्प्लेक्समा हुनेछ भने फाइनल दशरथ रंगशालामा हुनेछ। प्रतियोगितामा 10-16 टीमको सहभागिता रहने आयोजकले फुटसल मिशन टुगेदरले आइतबार पत्रकार सम्मेलनबाट जानकारी गराएको छ। प्रतियोगितामा 3 जना 35 वर्ष माथिको र बाँकी खेलाड़ी 40 वर्ष माथिको हुनुपर्नेछ। प्रतियोगिताको विजेताले 5 लाख र उपविजेताले 2,50,000 पाउने आयोजकले जनाएको छ।
खेल समाचारका साथमा अजय बम। अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदलिरही केही स्थानमा मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस। अहिले बिहानको सापेक्षिक आर्द्रता 98%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:58 भयो भने सूर्यास्त भरे साँझ 5:47 हुनेछ। पन्ध्र सदस्यीय केन्द्रीय पदाधिकारी र 225 सदस्यीय केन्द्रीय समिति रहने निर्णय गर्दै नेकपा एमालेको विधान महाधिवेशन सम्पन्न। पार्टीको आसन्न महाधिवेशन बुटवलमा हुने। सरकारले दशैं लगत्तै बालबालिकालाई कोरोना विरूद्धको खोप उपलब्ध गराउने। भाषा संस्कृतिको प्रवर्धनले समाजलाई गतिशीलता प्रदान गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। नेपाल र भारतका सेना सम्मिलित संयुक्त सैन्य अभ्यास भारतको पिथौरागढ़मा सम्पन्न। र भारतको उत्तर प्रदेशमा प्रदर्शनका क्रममा 5 जना किसानको मृत्यु। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।